الحمد لله رب العالمين والصلاة والسلام على رسول الله وعلى آله وصحبه اجمعين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. آج کی کلاس کے اندر قرآن کو جو ہم پڑھ رہے تھے اس کو تو نہیں میں نے کنٹینیو کرنا بلکہ اس کی جگہ جو ایک وقت کا ریلیونٹ ٹاپک ہے اس کے اوپر تھوڑی سی بات کرنی ہے. آپ کو پتہ ہے فرائیڈے کو 9 محرم ہوگا اور 9-10 محرم کو آپ کو پتہ ہے کہ واقعہ کربلا کی یاد کے اندر جو بھی ٹی وی پروگرامز لگتے ہیں یا جو بھی جو جلوس نکلتے ہیں تو یہ چیز ہم لوگ ہمیشہ سے دیکھتے آ رہے ہیں. اتنے سال ہو گئے ہیں کلاسز کے اندر, آپ لوگوں نے کبھی میرے منہ سے نہیں سنا ہوگا سوال پوچھا ہوا میں نے کسی اسٹوڈنٹ سے, اور نہ ہی میں نے کبھی اس کو مرکز بنایا ٹاپک کا, نہ میں نے اپنے بارے میں کوئی ایسی کوئی بات کہی ہے کہ آپ کا مسلک کیا ہے, آپ کا کون سا فرقہ ہے, فرقہ واریت اور یہ تمام چیزیں جو ہیں ان کے بارے میں کبھی کوئی میں نے بات نہیں کی. اس کی وجہ یہ ہے کہ فرقہ واریت جو ہے یہ گمراہیوں میں سے ہے. رسول اللہ صلی اللہ علیہ وسلم کی احادیث اگر آپ پڑھیں اور قرآن کی آیات پڑھیں اگر آپ, تو اس چیز کو کنڈیم کیا گیا ہے, اس چیز کو برا بھلا کہا گیا ہے. یہ میں کلاس اس طرح کی کلاس نہیں چاہتا آج کی کہ بس میں کچھ بات کرتا رہوں گا اور آپ لوگ صرف سنیں گے, ٹھیک ہے. آپ لوگوں کو ان پٹ دینے کا پورا حق حاصل ہے اور آپ لوگوں کو بیچ میں کوئی بات ایڈ اپ کرنے کا یا کوشچن کرنے کا بیچ میں کہیں پر بھی آپ لوگوں کو حق حاصل ہے, ٹھیک ہے. جو بات آپ لوگ جس سے ڈس ایگری کرتے ہیں یا کوئی بات ایسی ہے تو آپ لوگ فریلی کوئی چیز کہہ سکتے ہیں. قرآن کی کچھ آیات ہیں ان کو میں اور حدیثیں ہیں ان کو میں سہارا بناتا ہوں. حدیث کے اندر کچھ حدیثوں کے اندر شاید پھر بھی اختلاف ہو, لیکن قرآن کی تو کسی آیت پہ کوئی اختلاف نہیں ہے نا. جو مرضی فرقہ کیوں نہ ہو قرآن کی تو کسی آیت کے اوپر کوئی اختلاف نہیں ہے کہ یہ قرآن کا حصہ ہی نہیں ہے یا کچھ اس طرح. حدیث میں سے کچھ تھوڑے بہت ہم کہہ سکتے ہیں کہ کچھ خاص, کچھ تو ایسے لوگ ہیں جو حدیث کو سرے سے مانتے نہیں ہیں, سرے سے نہیں مانتے, اپنے آپ کو اس فرقے کا نام نارملی ہے اہل قرآن کہتے ہیں یا منکر حدیث, ایک تو وہ کیٹیگری ہے. لیکن قرآن کو تو کوئی ایسا نہیں ہے شخص جو یہ کہے کہ نہیں قرآن کو تو ہم مانتے نہیں ہیں, یہ آیت جو ہے اس کو ہم مانتے نہیں ہیں. ایک آیت جو تقریباً ہر فرقہ کوٹ کرتا ہے, ہر فرقہ جو ہے وہ اپنی ان کی جو بھی ان کے کہہ لیں اسکالرس کہہ لیں ان کے علماء کہہ لیں جو مرضی ہیں وہ اس کو ہمیشہ کوٹ کرتے ہیں, وہ کیا ہے؟ واعتصموا بحبل اللہ جميعا, اللہ کی رسی کو مضبوطی سے تھام لو. اللہ کی رسی سے مراد کیا ہے؟ قرآن مجید مراد ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے خاص حدیث کے اندر وضاحت بھی کی ہے کہ یہ قرآن اللہ کی وہ رسی ہے جو زمین و آسمان میں تنی ہوئی ہے, سٹریچڈ آؤٹ ہے. تو اس کو پکڑنا اس طرح جس طرح کہ انسان نے اللہ تعالیٰ کے ساتھ ڈائریکٹ کانٹیکٹ حاصل کر لیا. تو واعتصموا بحبل اللہ جميعا, سارے مل کر اللہ کی رسی کو مضبوطی سے تھام لو. آیت کا اگلا حصہ کیا ہے؟ ولا تفرقوا, اور فرقوں میں مت پڑنا. یہ اللہ کے رسول بھی نہیں کہہ رہے, یہ حضرت علی بھی نہیں کہہ رہے, یہ حضرت عمر بھی نہیں کہہ رہے, یہ حسن حسین رضی اللہ تعالیٰ عنہ بھی نہیں کہہ رہے. یہ کون کہہ رہے ہیں؟ اللہ تعالیٰ ڈائریکٹ کہہ رہے ہیں کہ اللہ کی رسی کو مضبوطی سے پکڑ لو اور فرقوں میں مت ہونا. یہ بیسکلی آرڈر جو ہے نا یہ ایک ہی ہے. جو اگلی بات ہے نا کہ فرقوں میں مت ہونا, وہ پہلے حکم کو نہ فالو کرنے کی سزا یا اس کے نتیجے میں کیا ہوگا کہ تم لوگ پھر فرقے ہو جاؤ گے. قرآن کو اگر چھوڑو گے تو تم لوگ فرقے ہو جاؤ گے. قرآن کو چھوڑنے سے مراد کیا ہے؟ قرآن تو اگر غلطی سے ہمارے ہاتھ سے کہیں چھوٹ کے گر جائے تو ہم کیا کرتے ہیں؟ پکڑتے ہیں, چومتے ہیں, اور یہ کتنا بڑا کبیرہ گناہ کر دیا. اور یہ بات بھی ٹھیک ہے کہ قرآن واقعی جو ہے اس کے لیے یہ بہت وہ ڈس رسپیکٹ فل چیز ہے, یہ تو اس چیز کا واقعی خیال کرنا چاہیے. یہ رسپیکٹ ہے, یہ ٹھیک ہے. ہم نے کس سینس میں چھوڑ دیا قرآن کو؟ اس کو پڑھنے کی ضرورت نہیں ہے, اس کے احکامات کو عمل کرنے کی ضرورت نہیں ہے. جب ہم چھوٹے تھے تو ہمارے امی ابو نے قاری صاحب کا بندوبست کیا تھا, قاری صاحب نے ہمیں قرآن پڑھا دیا تھا جس کو عام طور پہ ناظرہ قرآن بولا جاتا ہے. ایک دفعہ پڑھا دیا تھا سٹارٹ سے اینڈ تک اور بس وہ ہمارے لیے کافی ہو گیا. کوئی اگر حافظ ہے تو وہ بھی حفظ اس نے خود تو نہیں کیا نا, اس کو کس نے کروایا؟ پیرنٹس نے کروا دیا تھا. جس طرح بچپن میں ہم نے اپنی مرضی سے قرآن تھوڑی پڑھا تھا, ہم نے اب تو اپنی مرضی سے اسکولنگ بھی نہیں کی, ہم نے تو کچھ بھی نہیں کیا نا اپنی چوائس سے. ساری بات ہے بچے ہوتے ہیں تو بچوں کی تو اس ٹائم رجحان نہیں ہوتا. تو ماں باپ نے اگر قرآن پڑھا دیا تو ٹھیک ہے, ورنہ اس کے علاوہ کیا معاملہ ہے؟ कि जो हिफ्स भी है, इवन हिफ्स के अंदर भी क्या है कि वो बस माँ बाप ने अगर हिफ्स करवा दिया तो उसने हिफ्स कर लिया, तो अदरवाइज तो हमारा कुरान के साथ क्या ताल्लुक है। अगर ये कहा जाए जो चीज़ हमें दिन में 5 वक्त करनी होती है, अगर मैं किसी रैंडमली किसी एक स्टूडेंट से कहूँ कि आप ऊंची आवाज़ से नमाज सुनाएं, तो आप लोग खुद सोच रहे हैं कि आप लोग इस क्वेश्चन को कितना अवॉइड करना चाहेंगे कि मुझसे ना कहीं पूछ लें सर कि नमाज ऊंची आवाज़ में सुनाई जाए, क्योंकि इतने साल हो गए जो आपने बचपन में सीखी थी उसके बाद से लेके आगे तक इतने साल, बेशुमार साल गुजर गए, वो आप नमाज अगर पढ़ते भी हैं तो वो कहाँ पढ़ रहे होते हैं, सिर्फ दिल में पढ़ रहे होते हैं ना, किसी को अल्फाज सुनाते नहीं होते, तो उसमें अल्फाज बहुत गलत मलत हो गए होते हैं। लेकिन वो हमारे लिए कोई प्रायोरिटी की चीज़ नहीं है कि मैं किसी को सुनाऊँ भी अपनी नमाज में, मैं कुरान किसी को सुनाऊँ, मैं ठीक पढ़ भी रहा हूँ कि नहीं पढ़ रहा, क्योंकि टेंशन लेने की ज़रूरत है, हमने पढ़ना ही कब है कुरान, हमें ज़रूरत नहीं है कुरान पढ़ने की। वो जो हुक्म है कि वा तसिमु बिहब्लिल्लाह जमीअन, के अल्लाह की रस्सी को मजबूती से पकड़ लो, इसकी बुनियाद असल रीज़न इसका वो है क्या कि अल्लाह ताला की किताब को अपना ओढ़ना बिछोना बनाओ, इसको अपने तुम लोग पढ़ने की चीज़ है, अमल करने की चीज़ है, समझने की चीज़ है, समझाने की चीज़ है, इसके ऊपर डिस्कशन करने की चीज़ है, ये मौजू होना चाहिए चीज़ों का। ये हमारे बिल्कुल बैकग्राउंड में चला गया है। हमारे अगर दीनी प्रोग्राम भी टीवी के ऊपर आते हैं, कोई दीनी प्रोग्राम भी होते हैं, उनके भी आप देखें बुनियाद कुरान नहीं होता, वो क्या चीज़ें होंगी, कुछ जगहों के ऊपर क्या होगा कि महफिल नात होगी, उसका कुरान से कोई ताल्लुक़ नहीं है, उसके कुरान के अहकाम से कोई ताल्लुक़ नहीं है, या दीनी मसाइल के ऊपर कोई टीवी प्रोग्राम टाइप चीज़ हो गया, इस्तहारा टाइप प्रोग्राम हो गया, वो जी मेरा ये मसला है तो आपको हल बताया जी, हम अभी आपको मसला ही कोई नहीं, आप थोड़ा सा होल्ड करें, ये जो आप कॉल कर रहे थे ना ये 9 रुपये पर मिनट पड़ रही थी आपको, थोड़ा सा और होल्ड करें, हम आपको अभी इसका मसला बताते हैं, तो हमने आपको ये मसला बता दिया कि ये आप यूँ कर लें और इस तरह कर लें, इस टाइप के प्रोग्राम्स होते हैं। पॉइंट मेरा ये है कि कुरान को तो नहीं कभी पढ़ना है, या कुरान के ऊपर तो कोई प्रोग्राम्स नहीं हुए हमारे। कुरान जो है वो असल में किताब किस चीज़ की थी, हिदायत की किताब थी। अल्लाह ताला ने कुरान के अंदर ये मेंशन किया हुआ है कि जब तुम आपस के इख्तलाफात में पढ़ो तो फिर तुम कुरान ही की तरफ रुजू करो। क्या कहा हुआ है, अतीउल्लाह, इताअत करो अल्लाह की, व अतीउर रसूल, और रसूल की, व उलुल अम्र मिनकुम, और जो तुम्हारे आप माबैन जो लोग अथॉरिटी या हुक्मरान हैं उनकी बात करो। लेकिन अगर तुम किसी इख्तलाफ में पढ़ जाओ तो फिर रुजू करो वापस अल्लाह की किताब की तरफ। तो अल्लाह की किताब जो है वो एक सेंट्रल पॉइंट है, हमने उसको उठा के इस तरह साइड पे कर दिया है कि ना हमारे एजुकेशन के अंदर उसका कोई रोल है कुरान का, ना उसका ताल्लुक जो है वो हमारी, जैसा मैं एग्जांपल दे चुका हूँ कि हमारी किसी भी लाइफ के पैटर्न से कोई ताल्लुक नहीं है। तो उसका अंजाम क्या था, जो आयत के अगले हिस्से में है, वला तफर्रकू, फ़िरकों में मत बटना। हम लोग फ़िरकों में हो गए, प्राउड फील करते हैं अपने आप को फ़िरके से एफिलिएट करते हुए। आपकी जब जॉब होती है या एजुकेशन में जाते हैं, वहाँ भी पूछा जा रहा था आपका किस फ़िरके से ताल्लुक़ है, अपने सेक्ट को आप लोग मेंशन करें, और अपनी सेट की बेस के ऊपर हम लोग क्या कर रहे होते हैं कि हम लोग ग्रुप्स या दोस्तियां जो होती हैं वो भी एक सेट की बेस के ऊपर बनी हुई होती हैं, यानी कि बेसिकली बुनियाद ही इसकी गलत है, वो चीज़ जिसे अल्लाह ताला ने मना किया था वो बुनियाद ही गलत है। अब देखें कि हम लोगों का एक और जो दीन के मामले में गलत फहमियाँ हैं उनके अंदर क्या चीज़ है, हम जैसे मर्जी अमल कर लें बिल आखिर तो हैं तो कलमा गोई, और अल्लाह ताला माफ़ करेंगे, रहम कर देंगे, अल्लाह ताला जन्नत आखिर हमारे लिए तो बनाई गई, और किसके लिए बनाई गई, अगर हमने नहीं जाना तो और कौन जाएगा। फिर इसके साथ क्या है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है वो तो शफात करेंगे ही करेंगे पूरी उम्मत की, और आप सल्लम तो पूरी उम्मत के लिए दुआएँ मांगा करते थे और रोया करते थे, तो बस अल्लाह के रसूल सल्लम शफात करेंगे, वो महबूब हैं अल्लाह ताला के, अल्लाह ताला के हबीब हैं वो, तो इसलिए आप सल्लम जब कोई बात करेंगे तो अल्लाह ताला लाजमी मानेंगे। अभी देखेंगे सूरह अनाम के अंदर आयत 159 में अल्लाह ताला ने क्या कहा है, इन्नल्लज़ीना फर्रकू दीनहुम, वो लोग जिन्होंने फिरके फिरके कर दिया अपने दीन को, वकानू शियान, और वो हो गए ग्रोहों के अंदर। शिया का मतलब ग्रोह होता है असल में, शिया हमने तो एक ख़ास फैक्ट सेट के साथ उसको जोड़ दिया, शिया का मतलब ग्रोह होता है, ग्रुप के लिए लफ्ज़ इस्तेमाल होता है। तो यहाँ पे कुरान में जो बोला वकानू शियान, और जो वो हो गए ग्रुप्स में बट गए, तो क्या है, लस्ता मिन होम फी शैइन, तो ए नबी सल्लल्लाहु अलैहि वसल्लम आपका इन लोगों से कोई ताल्लुक नहीं है। वो लोग जिन्होंने दीन को फिरके कर दिया और अपने आप को ग्रुप्स में डिवाइड करके बैठ गए, लस्ता ए नबी सल्लल्लाहु अलैहि वसल्लम हरगिज़ आपका उनसे कोई ताल्लुक नहीं है। तो क्या ताल्लुक है फिर हम जो अपने आप को फ़िरके से अटैच कर रहे होते हैं किसी भी फ़िरके के साथ, हमारा फिर रसूल सल्लम के साथ अगर ताल्लुक ही नहीं है, पतंग की तरह होंगे कि जो कट चुकी है, उस जहाँ मर्जी उड़ती भी जा रही है, कोई उसको पकड़ने वाला संभालने वाला नहीं है, कोई उसको सहारा देने वाला नहीं है। इसी तरह ही सूरह रोम की आयत 31 और 32 है, मुनीबीना अलैहिम, पलटो अल्लाह की तरफ तौबा के साथ, वत्तकूहु और उसका तकवा इख्तियार करो, वो अकीमुस्सलाता और नमाज कायम करो, वला तकूनु मिनल मुशरिकीन और हरगिज़ मुशरिकीन में से ना हो जाना। अब अल्लाह ताला एक्सप्लेन करें आगे कि अल्लाह ताला की क्या मुराद है, नमाज पढ़ने का हुक्म दे रहे हैं, कह रहे हैं अल्लाह ताला का तकवा इख्तियार करो और अल्लाह तरफ की तरफ रुजू करो, अपनी गलतियाँ और कोताहियाँ जो हैं उनके ऊपर अल्लाह ताला की तरफ रुजू करो। रसूल वसल्लम ने क्या फरमाया था, द परफेक्ट एग्जाम्पल जो अल्लाह ताला की बंदगी की हो सकती है, वो परफेक्ट एग्जाम्पल थे। लेकिन क्या फरमाते थे, दिन में मैं 70 दफ़ा अल्लाह ताला के आगे रुजू करता हूँ, तौबा करता हूँ अल्लाह ताला के आगे। तो अल्लाह ताला ने कह दिया कि और हरगिज़ शिर्क मुशरिकीन में से हरगिज़ ना हो जाना, वला तकूनु मिनल मुशरिकीन। आयत 32 के अंदर फरमाया मिनल लजीना, उन लोगों में से, फर्रकू दीनहुम, जिन्होंने दीन को फिरके बना दिया, वकानु शियान और वो हो गए ग्रोहों में तकसीम हो गए, कुल्लु हिज़्बिन, हर कोई उसमें से अब जो है, हर कोई जो उसमें से फ़िरका या ग्रुप है, बेमा लदई हिम फरेहून, वो उसी पे बड़ा खुश बैठा हुआ है कि वो बहुत अच्छा काम कर रहा है। कितनी परफेक्ट एग्जांपल है जो हमारे साथ चस्पा होती है। हर फ़िरका, जिस तरह मैंने आपको बता दिया कि हर फ़िरका उस कुरान की आयत को कोट करता है ना, वातसिमू बिहब्लिल्लाह जमीअन, इसी तरह हर फ़िरका इस हदीस को भी कोट करता है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि यहूद और नसारा 72 फ़िरकों में बट गए थे और मेरी उम्मत जो है वो 73 फ़िरकों में बट जाएगी, कुल्लुहुम फिन्नार, हर कोई जहन्नम में जाएगा, इल्ला मिल्लत वाहिदा, सवाए उनमें से एक मिल्लत वाहिद के। तो हर कोई क्या कहता है, वो हम है, वो मिल्लत वाहिद। क्या चीज़ें अटैच करते हैं हमारे साथ, वो जो है ना वो हम है। यहाँ पे भी वो करता है, हालांकि अल्लाह ताला कितने वाज़ह तौर पे कह रहे हैं कि मुशरिकीन कौन है, जो फ़िरका बना देते हैं दीन को, ग्रोह बंदी में आ जाते हैं और बड़े खुश होते हैं इसके ऊपर कि हम जो जिस पे हम बैठे हैं ना, जिन अंडों के ऊपर, हम उम्मीदों के ऊपर बैठे हुए हैं, ये बहुत अच्छे हैं, ये बहुत अच्छे फल लाएंगी है। ये अल्लाह ताला ने तीन मुख्तलिफ मकामात के ऊपर कुरान के अंदर वजाहत के साथ बात कह दी है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जो अहादीस हैं, ख़ासतौर पे जो उन्होंने बिल्कुल आखिरी हजरतुल विदा के मौके के ऊपर उनके ऊपर कही थी, कुरान की आयात भी हैं। अल्लाह ताला ने क्या फरमाया है, तकवा इख्तियार करो उस रब का जिसने तुम्हें एक नफ्स वाहिदा से पैदा किया है, वख़लक़ मिन्हा ज़ौजहा, और उस नफ्स वाहिद से उसी का ही जोड़ा बनाया था, यानी कि आदम और आदम से फिर हवा को बनाया था, और उसके बाद क्या किया था कि तुम्हें कसीर तादाद में इंसानियत को फैला दिया था। यानी कि नंबर वन ये कि तख्लीक के अतबार से हम में से कोई ऊंचा नीचा ऐसा नहीं है, जिसकी वजाहत रसूल सल्लम ने किस तरह की थी खुतबे हजरतुल विदा में, किसी गोरे को किसी काले के ऊपर कोई फजीलत नहीं है, किसी काले को किसी गोरे के ऊपर कोई फजीलत नहीं है, किसी अरब को किसी अजम पे कोई फजीलत नहीं है, किसी अजम को किसी अरब के ऊपर, वाइस वर्सा, किसी को कोई फजीलत नहीं है सवाए तकवा के। अल्लाह ताला ने भी कुरान में क्या कह दिया, इंदा अकरमकुम इंदल्लाह अतकाकुम, अल्लाह के नज़दीक सबसे ज़्यादा करीबी सिर्फ वही है जो तुम में से सबसे ज़्यादा तकवे वाला होगा, चाहे दुनियावी एतबार से सबसे बदतरीन उसकी यानी कि बदसूरत तरीन इंसान था वो। एक हदीस के अंदर इतना भी आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि बहुत सारे लोग अल्लाह के ऐसे होते हैं जिनसे दूसरे लोग मिलना नहीं पसंद करते, उनके यहाँ रिश्ता नहीं करना पसंद करते, उनको किसी महफिल में या कहीं उसको उनको अपॉर्चुनिटी नहीं देते कि आप भी कोई अपनी राय पेश करें, लेकिन उनको धक्यानुसी समझते हैं। लेकिन अल्लाह ताला का मकाम उनके यहाँ ये होता है कि अगर वो कहीं गलती से भी कसम खा लेते हैं तो अल्लाह ताला उनकी कसम की लाज रखेगा, उनको झूठा नहीं होना देगा, चाहे बंदा बदसूरत तरीन क्यों नहीं है, सबसे गई तरीन उसकी जना ज़ात है, सबसे गई तरीन ज़ात है उसकी, चाहे वो बिलफज वो उसके आबाव अजदाद वो थे जो हिंदुओं के यहाँ छूत समझे जाते थे, उनमें से कोई बंदा मुसलमान हो गया और सबसे ज़्यादा बुरे भले, लेकिन क्या मामला था उनका कि आप देखें कि एग्जांपल आप देखें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो थे वो मुशरिकीन के साथ उनके सरदारों के साथ एक महफिल में बैठे हुए थे, अब्दुल्ला बिन उम्मे मक्तूम रजी अल्लाह ताला अन्हु, ये ना उनका कुछ सोशल स्टेटस था, ना पैसा था, ना कुछ, और नाबीना भी थे, यानी कि लोग जो है ना उनसे जान छुड़ाते थे कि बस हर रोज साइड से हटो, बस रास्ता दो हमें। वो रसूल सल्लम के पास आए थे, उनको मालूम हुआ कि कोई आयात नाजिल हुई है वो आप सल्लम के साथ, वो आप सल्लम के पास बहुत शौक़ के साथ आए थे। रसूल सल्लम उस वक्त सरदारों के पास बैठे हुए थे, उनसे दीन की बात कर रहे थे इस उम्मीद के साथ कि इनमें से कोई कोई तो ईमान ले आएगा, कोई टूट जाए। आप सल्लम के पास जब ये सहाबी आए तो आप सल्लम ने सिर्फ क्या किया था, सिर्फ थोड़ा सा वो हुआ था कि ओह ये गलत टाइमिंग पे आ गए, अभी तो ना आए ना ये, सिर्फ इतनी सी बात हुई थी और उनको लौटाने के लिए कहा था कि बाद में बात कर लेता हूँ। अल्लाह ताला ने वही नाजिल कर दी थी, अबसा वतवल्ला, ये बहुत बहुत कम आयात में से जिनमें से अल्लाह ताला ने रसूल सल्लल्लाहु अलैहि वसल्लम को एक तरह का नाराज़गी का इजहार किया था कि आपने मुंह मोड़ लिया, एक अच्छी शक्ल नहीं बनाई, एक नापसंदीदगी का इजहार किया। किस बात पर? कि वो अल्लाह का बंदा आया था आपके पास तज़किया हासिल करने के लिए, तकवा हासिल करने के लिए, और आप इन लोगों को वैल्यू दे रहे हैं जो आपकी बात को घास तक नहीं डालते। ये कौन आयात में से है जिनमें अल्लाह ताला ने रसूल सल्लम को थोड़ी सी सख्ती बरती हुई है? ठीक है, ये मैं को अपनी मर्ज़ी से ट्रांसलेशन नहीं कर रहा, इसकी यही ट्रांसलेशन बनती है इसके। तो अल्लाह ताला के नज़दीक जो है, चाहे बदसूरत से बदसूरत बंदा, ज़ात के अतबार से सबसे गया तरीन बंदा हो, दुनियावी के अतबार से उसको ये बहुत कोई तरीके सलीके ना भी आते हैं उसको, आप सल्लम ने क्या कह दिया, किसी को कोई फजीलत नहीं है सिवाय सिर्फ और सिर्फ तकवे के। तो उन्हीं खुतबों के जो एक एब्स्ट्रैक्ट यानी कि उसका एक हिस्सा है, उनमें आप सल्लम ने क्या फरमाया था, ला तरजऊ बादी कुफ्फारा, हरगिज़ मेरे बाद तुम लोग कुफर की तरफ ना लौट जाना। ये आप सल्लम ने खुतबा हजरतुल वदा में मल्टीपल टाइम्स ये वजाहत की थी कि उम्मीद है या लगता है कि अगले साल मैं यहाँ पर दोबारा नहीं आ सकूँगा। खुतबे का आगाज़ भी इस तरह किया था और बीच में भी, क्योंकि लोग मुसलसल आते थे कि सवाल पूछने के लिए कि ये हज के लिए कि आप व्यू कर लें, इस तरह कर लें, आप फिर उनको जवाब देते थे, बल्कि ये पूछते रहते थे, खुजू अन्नी मनासिककुम, तुम आके मुझसे मसाइल पूछो हज के, जो सवालात हैं क्लियर करो, क्लेरिफाई करो, क्योंकि शक है या लगता है कि मैं अब जल्द मेरी जान कब्ज़ हो जाएगी। तो आप सल्लम ये मुसलसल करते थे, तो इसलिए क्या कह दिया, ला तरजिउ बादी कुफ्फारा, हरगिज़ मेरे बाद तुम लोग कुफर की तरफ ना लौट जाना। क्या, यज़रिबु बाज़ुकुम रिकाबा बाज़, कि एक दूसरे की तुम गर्दनें काटना शुरू हो जाओ। हरगिज़ मेरे बाद तुम इस मकाम पे ना आ जाना कि तुम लोग एक दूसरों की गर्दनें काटना शुरू हो जाओ। अब मेरे पास लिस्ट बहुत लंबी है कि अगर मैं कुरान की आयात और हदीसें और ये तमाम चीज़ें आपको जना पढ़ के सुनाना शुरू हो जाऊँ इस तरह करके, कुरान की तो असल में एक छोटी सी भी अगर आपको एक आयत के अंदर भी हुक्म मिल गया ना, तो दैट इज़ ऑल्सो सफिशेंट। मैंने तो आपको तीन लंबी आयत बता दी हैं, फिर उसके साथ हदीसें भी बता दी, लेकिन हदीसों को ना भी हम टच करें कि अगर वो कोई अगर नहीं भी मानता उन हदीसों को, कुरान की जो है वो बात वो तो बिल्कुल ठोस है। तो ये हम कोई बड़ी कामयाबी की तरफ नहीं जा रहे कि अगर मैं अपने आप को किसी फ़िरके के साथ एफिलिएट करूँ। बहुत मुख्तसर तरीके से मैं आपको ये बात समझा देता हूँ कि जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में कुरान नाजिल हो रहा था, आयात आती थी, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क्या करते थे, वो माशरा कौन सा था, वो लोग पढ़े लिखे लोग नहीं थे, गिने जाते थे, पढ़े लिखे लोग जो थे सिर्फ गिने जाते थे, उनमें से चंद थे जिनको कातबे वही कहा जाता है, कि जब वही आती थी तो आप सल्लल्लाहु अलैहि वसल्लम कुछ को बुला के कहते थे कि आओ ये वही लिखो, फिर लिखवाते थे, फिर उससे कहते थे इसको पढ़ के बताओ, किसी और गवाह की मौजूदगी में। ज़ाहिर बात है अगर उसने गलती की होती थी, अल्लाह ताला ने डायरेक्ट आप सल्लल्लाहु अलैहि वसल्लम को बता देना था वही के ज़रिए, तो कातबे वही होते थे, वो लिख लिया करते थे वगैरह, लेकिन पढ़े लिखे लोग जो थे वो बहुत गिने चुने लोग थे। जो इतनी जो शान बयान होती है हज़रत उमर की, उनमें से एक ख़ास बात क्या थी कि वो इमरानी ज़ुबान भी जानते थे। हम में से कितने लोग हैं जो दो दो लैंग्वेजेज़ जानते हैं, हमें उर्दू भी आती है, अपनी जो अभी आपकी मादरी ज़ुबान होगी चाहे वो पश्तो है, पंजाबी है, जो भी है, हिंदको है, वो भी आपको आती है, एटलीस्ट समझ तो आती है ना, बात तो है, फिर इंग्लिश भी आती है। तो उनके यहाँ हज़रत उमर की बात, इतनी जो तारीफ़ की बात थी वो क्या थी, वन ऑफ द थिंग्स कि इनको इमरानी ज़ुबान जो अरेमिक या हिब्रो लैंग्वेज है जो उनकी थी, बनी इसराइल की ज़ुबान थी, वो भी इनको पढ़नी लिखनी आती थी। बस रसूलुल्लाह सल्लम का अपना भी ये मामला नहीं था, क्योंकि जब सुलह हुदैबिया लिखवाई गई थी तो आप सल्लम ने हज़रत अली से लिखवाया था कि लिखो, और जब एक ख़ास करेक्शन करने को कहा था जिसके ऊपर हज़रत अली ने कहा था कि ये तो मैं नहीं कर सकता, वो क्या था, मुशरिकीन ने क्या कहा था, आप सल्लम ने जो लिखवाया था हज़रत अली को कि लिखो, उसमें क्या था कि ये माहिदा हो रहा है मुशरिकीन ने मक्का यानी कि उनके सरदारा ने मक्का और मोहम्मद रसूल अल्लाह के माबेन, उन्होंने इस पर एतराज़ किया था कि मोहम्मद रसूल अल्लाह हम तो मानते ही नहीं रसूल, तो झगड़ा ही ख़त्म हो जाए अगर हम आपको रसूल मान लें। तो इसलिए आप लिखिए मोहम्मद बिन अब्दुल्ला। आप सर ने कहा था ठीक है करेक्शन कर दो, हज़रत अली ने कहा था मैं तो नहीं ये करेक्शन कर सकता, तो आप सर ने पूछा था अच्छा बताओ कहाँ लिखा हुआ है, हज़रत अली ने इशारा करके बताया ये लिखा है, तो आप सर ने अपने उनका हाथ पकड़ के उसको मिटवाया और कहा कि लिखो, अब हाथ पकड़ा लिखो, लेकिन मैं तुम्हें तायद कर रहा हूँ इस बात की, लिखो मोहम्मद बिन अब्दुल्ला लिखो तुम इसे। तो पढ़े लिखे लोग बहुत कम थे, इसलिए उस ज़माने के हिसाब से ये चीज़ें डॉक्यूमेंट नहीं हुई हुई जो हमारा है ना, कि मैं अभी आपसे बात कर रहा हूँ तो मैंने रिकॉर्डर ऑन किया हुआ है, कोई एक आध लफ्ज़ का भी फ़र्क नहीं आ सकता, क्योंकि रिकॉर्ड जो मैं कर रहा हूँ जारी बात है वो तो नहीं लफ्ज़ चेंज करेगा ना रिकॉर्डर, वो तब ये लैपटॉप टेक्नोलॉजी ये चीज़ें नहीं होती थी, ये चीज़ें लिखी नहीं जाती थी वगैरह इस तरह करके, ठीक है। रसूल सल्लम की दुनिया के जाने के बाद क्या मामला हुआ था, सहाबा का मामूल ही होता था कि उनकी उठने बैठने की महफिलें होते ही आप सल्लम की बातों से थी, कि जो जिस ज़ात से सबसे ज़्यादा वो प्यार और मोहब्बत करते थे उन्हीं का तस्करा होता रहता था, उन्हीं की बातें होती रहती थी। कुरान अगर आप लोग पढ़ें ना, कुछ जो डिटेल तफसीरें हैं, एक तो है ना कुरान, जो मैं इनक्रेज करता हूँ आप लोगों को पढ़ने को, कि तफसीरों में मत पढ़ें, क्योंकि आप तफसीरों में पढ़ेंगे स्टार्ट में एकदम से पढ़ जाएंगे, हाँ एक दफ़ा आप कुरान को पूरा पढ़ चुके हैं और आपने एक दफ़ा समझ लिया तर्जुमे से पूरा पढ़ लिया, बाद में आप बेशक तफसीर में आहिस्ता से स्लोली जाएँ डीपली, एकदम से गए तो खुद ही कन्फ्यूज़ होंगे आप। बहरहाल अगर आप डिटेल तफसीरें पढ़ें ना, इब्ने कसीर पढ़ लें, इब्ने जरीर पढ़ लें और जितनी भी तफसीर की किताबें हैं उनके अंदर आप क्या देखेंगे, एक आयत है कुरान की, उसमें जब तफसीर उन्होंने लिखी उन्होंने कहा हज़रत अली, हज़रत अब्बास, हज़रत इन इनका कॉल के मुताबिक इसका मतलब ये था, अब्दुल्ला बिन मसूद रज़ी अल्लाह ताला अन्हु, अब्दुल्ला बिन उमर रज़ी अल्लाह ताला अन्हु, उनका मतलब ये था, यानी कि सहाबा जो थे उनका उसी वक्त में आयात के, हालांकि उनके सामने उनकी मौजूदगी में आयात आ रही थी ना, उन तमाम वाक़ात में फ़िज़िकली मौजूद थे ना जब ये होता था, लेकिन उन्होंने क्या, उनका आपस में भी उन बातों में था कि नहीं ये तब नाज़िल हुई थी, कुछ कह रहे नहीं ये तब नाज़िल हुई थी, लेकिन उन्होंने क्या नहीं किया, उन्होंने इसके ऊपर शिद्दत नहीं अख्तियार की थी। हज़रत उस्मान रज़ी अल्लाह ताला अन्हु ने अपने दौर में जाके नमाज के मामले में एक मौक़िफ़ डिफरेंट सा अडॉप्ट कर लिया, आयशा रज़ी अल्लाह ताला अन्हा का भी उनके साथ तायद थी, मिसाल के तौर पर वो क्या था कि जो सफरी नमाज हम पढ़ते हैं, बिलफर्ज मैं कहीं जा रहा हूँ लाहौर जा रहा हूँ, आज जाना है अभी निकलना है 4 बजे और शाम को कल वापसी है तो रात को 8 बजे मैं पहुँचूँगा, ये मेरा ट्रैवलिंग टाइम है। तो आम जो पब्लिक के अंदर जो तमाम चीज़ मौजूद है, क्योंकि हमारा इल्म क्या होता है, हमारा तो सुना सुना इल्म है ना, सुनी सुनाई बात है ना, ये आपको सुनी सुनाई बात पता है कि सफरी नमाज पढ़नी है आपने, सुनी सुनाई बात पता है आपको कि मगरब की उतनी रहेंगी फजर की उतनी रहेंगी, सिर्फ 4-4 फर्ज हैं वो 2-2 हो जाएंगे। हज़रत उस्मान और हज़रत आयशा रज़ी अल्लाह ताला अन्हुम इनके क्या राय हो गई थी बाद में जाके, कि जो सफरी नमाज है ना वो क्या है कि अगर मैं 4 बजे निकला हूँ ना तो अब मैं बिलफर्ज अब असर का टाइम हो गया और घंटे के अंदर हमको बहुत दूर तो नहीं गए होंगे, लेकिन मैं वो भी सफरी नमाज पढ़ूँगा और 8 बजे तक जब तक मैं कल वापस ही नहीं हो जाती तब तक मैं सारी सफरी नमाज ही पढ़ूँगा, चाहे वहाँ पर रात को चला गया, रात को हम सोए, फजर की नमाज़ पढ़ी, घर में थे और कोई ऐसा प्रॉब्लम नहीं थी, लेकिन हमारे सफरी नमाज होगी। हज़रत उस्मान और हज़रत आयशा रज़ी अल्लाह ताला अन्हु इनकी राय ये हो गई थी कि सफरी नमाज सिर्फ असनाए सफ़र में है, यानी कि सफ़र के दौरान है, जब तक मैं लाहौर नहीं पहुंच गया तब तक मैं सफरी नमाज पढ़, जब मैं लाहौर पहुंच गया हूं और वहां पे सारी फैसिलिटीज़ अवेलेबल हैं कि वहां पे पानी का भी कोई इशू नहीं है, मस्जिद भी अवेलेबल है या जानमाज भी है, घर भी है, लेकिन कोई इशू नहीं है, तो फिर मैं पूरी नमाज पढ़ूँ, ये उनकी राय थी। प्लस उनकी राय क्या थी कि जब सफरी नमाज के अंदर फ़र्ज तो कम हो जाते हैं लेकिन ये लोग सुनते फिर भी पढ़ लिया करते थे, आम क्या है जो ज़्यादा पब्लिक ओपिनियन क्या है, सफरी नमाज में नफल और सुन्नतों की कोई ज़रूरत नहीं है, पढ़नी नहीं पढ़नी, अल्लाह ताला ने माफ़ किए हैं और फ़र्ज वो आधे हो गए जो जो 4-4 हैं, ठीक है। ये एक पॉइंट समझा रहा हूँ मैं आपको सिर्फ, ठीक है। अब्दुल्ला बिन मसूद रज़ी अल्लाह ताला अन्हु को जब पता लगा कि हज़रत उस्मान ने ये बात की है तो हज़रत अब्दुल्ला बिन मसूद हज़रत उस्मान के पास आए, नाराज़ हुए, गुस्से में भी कहा कि क्या अल्लाह के रसूल सल्लम की मौजूदगी में हम लोग सफ़र नहीं करते थे, उन्होंने कहा करते थे, क्या उनकी मौजूदगी में भी हम लोग मक्का आए थे और हमने नमाज कसर नहीं करते थे, उन्होंने कहा करते थे कसर, तो उन्होंने कहा आपने ये मौक़िफ़ क्यों इख्तियार किया, उन्होंने अपनी एक लॉजिक दे दी। हज़रत अब्दुल्ला बिन मसूद ने इख्तलाफ़ किया उनकी उससे, लेकिन जब जमात का टाइम होता था तो हज़रत अब्दुल्ला बिन मसूद ये नहीं करते थे कि मैं तो उनके पीछे नमाज नहीं पढ़ता, ये तो मेरी बात ही नहीं मान रहे, नमाज वो फिर भी पढ़ते थे, उन्हीं के पीछे पढ़ते थे, सहाबा के एटीट्यूड में यह फ़र्क था। फिर आगे जाके जब इस्लाम के अंदर ایک فرقے کی صورت اختیار ہوئی تھی. اسلام کے پہلے فرقے جو تھے وہ تھے کون سے تھے؟ متزلہ اور خوارج. یہ جو واقعہ ہوا تھا اے پی ایس پشاور والا, اس کے بعد 16 دسمبر کو ہوا تھا, 19 دسمبر کو میں نے آگاہی کلاس اس ٹاپک پہ کیے تھے, تب میں نے یہ ان فرقوں کا ذکر کیا تھا, خوارج کا, اور حدیثیں سنائی تھیں, کیونکہ خوارج کے بارے میں آپ صلی اللہ علیہ وسلم فرمایا تھا کہ قیامت کے قریب دوبارہ اٹھیں گے, فرقہ ایک دوبارہ اٹھے گا جو خوارج ہوگا. تو بہرحال اس کے اندر, اس کے نتیجے میں جو بھی ہوا تھا, حضرت ابو بکر کو چھوڑ کے باقی آپ دیکھیں گے, باقی تو ہمارے خلافت راشدہ کے جو خلفاء تھے وہ اور بعد میں بھی آنے والے جو تھے وہ میجورٹی جو تھے ان کو تو قتل کیا گیا تھا, شہید کا لفظ استعمال کر لیں چلیں آپ, لیکن ان کو قتل کیا گیا تھا. حضرت عمر, حضرت عثمان, حضرت علی, ایک تھیوری کے مطابق اگر ایک بات مانی جائے تو حضرت حسن بھی شامل ہو جاتے ہیں. حضرت حسین رضی اللہ تعالیٰ عنہ کا تو آپ کو اچھی طرح پتہ ہے کہ ان کے ساتھ کس ظلم کے ساتھ ان کو شہید کیا گیا تھا. باقی اس کے بعد جو اور بھی آئے تھے, عمر بن عبدالعزیز رضی اللہ تعالیٰ عنہ, ان کے ساتھ یہ سارا معاملہ ہوا تھا. تو جب فرقے اس طرح کے بن گئے تھے تو ہر فرقے نے اپنی من پسند حدیثیں بھی بیان کرنی شروع کر دیں. تو اس کے بعد عمر بن عبدالعزیز کی حکومت میں یہ فیصلہ دیا گیا تھا کہ حدیثوں کو ڈاکومنٹ کیا جائے اور صحیح طرح سے اسکالرز لگ جائیں اس میں کہ حدیث کون سی صحیح ہے کون سی نہیں ہے. سارا کا سارا اختلاف, ایک آپ کو پتہ ہے سیریا کے اندر کیا ہو رہا ہے, شام کے اندر کیا ہو رہا ہے, ٹھیک ہے. تو امریکہ کا ایک تھنک ٹینک ہے جس کا نام ہے CFR, کاؤنسل آف فارن ریلیشنز, انہوں نے ایک چھوٹی سی ڈاکیومنٹری بنائی ہوئی ہے شیعہ سنی کے اوپر. تو ان کی ڈاکیومنٹری جو اسٹارٹ ہوتی ہے نا, وہ ہوتی ہے کہ شیعہ ایک گروپ ہے اسلام کا, ظاہر بات ہے وہ اپنے آڈینس کے لیے, ہمارے لیے تھوڑی بنا رہے ہیں, اور بتایا کہ سنی ایک گروپ ہے اسلام کا, یہ دو بڑے سیکٹس ہیں اور ان کی ڈویژن کیا ہوئی تھی. اس کا اپنا یہ جملہ ہے, کہتے ہیں سرپرائزنگلی نہ تو ان کے عقیدے میں کوئی فرق ہے, نہ ان کی کتاب میں فرق ہے, نہ ان کے میسنجر میں فرق ہے, نہ ان کی موڈز آف ورشپ میں فرق ہے. وہ خود یہ بول رہے ہیں, یعنی کہ ان کے انگلش جو ڈبنگ ہوئی ہے اس کے اوپر, وہ خود کہہ رہے ہیں کہ سرپرائزنگ بات یہ ہے کہ ان میں سے کسی چیز میں اختلاف نہیں ہے. یورپ جس طرح ہمیں اب لگتا ہے نا کہ بڑا اچھا, یورپ میں اس طرح نہیں تھا. فرانس کے اندر اتنے برے حالات تھے کہ دو بڑے فرقے تھے, کیتھولک اور پروٹیسٹنٹس, ایک دوسرے کو مارا کرتے جس طرح ہم لوگ ایک دوسرے کے ساتھ اس ٹائم بالکل جانور بنے ہوئے ہیں. تو انہوں نے کیا کیا ہوتا تھا, شہر کے اندر نا انہیں ایون جنگلے لگائے ہوتے تھے, یہ جو ایریا ہے نا یہ مارک ہو گیا, یہاں پہ کوئی پروٹیسٹنٹ نظر نہ آیا, ہمیں آیا تو پھڑکا دیں گے اسے. یہ یورپ کے اندر بھی حالات اس طرح کے گزرے ہوئے ہیں, لیکن ان لوگوں کے ہاں جو ہے بہت ہیوج فرق ہے. مثال کے طور پہ ایک جو ہے وہ چرچ کو مانتا ہی نہیں ہے, کہ پوپ کوئی چیز ہی نہیں ہے, پروٹیسٹنٹ پوپ کو شیطان بولتے ہیں, اینٹی کرائسٹ بولتے ہیں پوپ کو, وہ ان کے نزدیک اتنا بڑا فرق ہے. ایک فرقہ وہ ہے جو یہ کہتا ہے کہ عیسیٰ علیہ السلام جو ہیں وہ خدا کے بیٹے ہیں, ایک کہہ رہا ہے کہ بھائی وہ عام بندے تھے, وہ رسول تھے, صرف پرافٹ تھے وہ. تو وہ ڈاکیومنٹری بتا رہی کہ شیعہ سنی میں اختلاف ہے ہی نہیں, صرف ایک سکسیشن. وہ خود کہہ رہے ہیں کہ ہسٹری کے اوپر اختلاف ہے. سارا اختلاف کہاں جا کے بوائل ڈاؤن ہوتا ہے؟ ہسٹری کے اوپر جا کے. علامہ اقبال کے پاس ایک شخص آیا تھا, کیونکہ علامہ اقبال امت کی وحدت کی بڑی باتیں کرتے رہتے تھے اپنے لیکچرز کے اندر بھی اور اپنی شاعری کے اندر بھی اور جو ان کے پبلش انٹرویوز ہوتے تھے ان کے اندر بھی. تو ایک شخص آیا, اس نے آ کے کہہ دیا کہ جنگ صفین ہوئی تھی اور یہ جو جنگ ہوئی تھی صحابہ کی اور یہ ہو گیا, یہ واقعہ ساری پریشانیاں کہ امت واحد اور یہ جو تمام چیزیں ہیں یہ کس طرح, یہ کیوں واقعات ہو گئے؟ پھر بھی اقبال نے کیا کہا, یہ ساری کتابیں پکڑو اور جا کے رابی میں پھینک کے آ جاؤ. انہوں نے کہا مجھے مطلب ہے تو صرف قرآن سے مطلب ہے, کہ اللہ تعالیٰ نے کیا کہہ دیا اور اللہ کے رسول نے کیا کہہ دیا, باقی تاریخ کی جو باتیں ہیں تو تاریخ جو ہے وہ بالکل بائسڈ لکھی ہوئی ہے. آپ اگر شیعوں کی کتابیں پڑھیں گے نا تو یہ جو جن کو وہ برا بھلا کہتے ہیں نا ان سے برا بھلا کوئی نہیں نظر آئے گا آپ کو دنیا میں. آپ اگر سنیوں کی تاریخ کی کتابیں پڑھیں گے تو آپ کو اس کی بالکل برعکس کہانی نظر آئے گی, اور کوئی نیوٹرل تاریخ کی کتاب نہیں ہے, ٹھیک ہے. اب آپ مجھے یہ بتائیں کہ قرآن کی کسی آیت کے اندر اللہ تعالیٰ نے کہیں یہ کہا ہے کہ جب تم مر کے میرے پاس آؤ گے, قبر میں آؤ گے, یا جب قیامت والے دن میرے سامنے حاضر ہوگے تو میں تم سے ہسٹری کے سوال پوچھنے, میں نے تم سے کہ بتاؤ کہ ان میں سے کون ٹھیک تھا, جب حضرت علی اور حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی آپس میں جنگ ہوئی تھی تو کون ان میں سے ٹھیک تھا؟ حضرت اللہ تعالیٰ نے کہیں یہ کہا ہے کہ تم لوگوں نے اس کے اوپر فائنڈ آؤٹ کرنا ہے. دوسری بات یہ کہ میرا اور آپ کا اصل مسئلہ کیا ہے, اصل مسئلہ یہ ہے کہ ہم لوگ وہی کام کرتے ہیں جو مشرکین کرتے تھے, جن کا قرآن میں کیا آتا ہے کہ جب ان کے آگے قرآن کی بات آ جائے کرتی تھی, کسی آیت کا جواب نہیں دے پائے, حدیث آپ صلی اللہ علیہ وسلم نے واضح کر کے بتا دی, کوئی جواب نہیں دے پائے, تو وہ جو اینڈ میں کیا جواب ہوتا تھا ان کا, ہم وہی کریں گے جو ہمارے آبا اجداد کرتے تھے. تو اب اس کا کیا حل کیا جائے, ہم تو وہی کریں گے جو ہمارے آبا اجداد کرتے تھے. میرے امی ابو نے تو یہ بتایا ہے مجھے, تو میں تو جو ہوں میں تو وہی ہوں. اللہ تعالیٰ نے قرآن کے اندر کیا فرمایا, سورہ مائدہ کے آیت جو بالکل آخری آیات ہے, خطبہ حجت الوداع کے بعد اللہ تعالیٰ نے نازل کی تھی, وہ کیا تھی, الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا, آج کے دن میں نے تمہارے لیے تمہارا دین مکمل پرفیکٹ کر دیا ہے, اپنی نعمت, سب سے بڑی نعمت نعمت ہدایت ہوتی ہے, وہ تمام کر دی ہے اور تمہارے لیے اس اسلام کو پسند کیا ہے. تو آگے جا کے تاریخ کے اندر کیا ایشو آتا گیا تھا کہ جب امام کا دور آیا تھا, امام ابو حنیفہ, امام شافی, امام مالک, امام احمد بن حنبل, پھر اہل تشیع کے اندر بھی جو امام ہے کہ امام جعفر اور آگے ان کا جو سلسلہ ہے امامت کا, جب یہ سارے آئے تھے تو سوال, ایک کامن سا سوال یہ پیدا ہوتا ہے کہ اگر قرآن کے اندر ہدایت ساری موجود ہے اور حدیث کے اندر بھی ساری باتیں موجود ہیں, حلال حرام یہ تمام چیزیں تقسیم موجود ہے اور ہدایت بھی موجود ہے, تو ان سکالرز کے ہم پیچھے کیوں پڑھتے ہیں, یہ جو سکالرز گزرے ہیں ہم اپنے آپ کو کیوں افیلیٹ کرتے ہیں ان سے, ہم اپنے آپ کو کیوں کہتے ہیں کہ یہ حنفی مسلک ہے, یہ جعفری مسلک ہے, یہ حنبلی مسلک ہے, یہ سارا مسلک ہے. اس کی وجہ یہ ہوتی تھی کہ موٹے موٹے سارے احکامات ہیں موجود, لیکن زمانے کے ساتھ ساتھ کچھ نئے ایشوز بھی پیدا ہوتے ہیں. مثال کے طور پہ یہ کہ جس طرح اب جا کے ایک جب سے کمیونیکیشن اس طرح کی ہوئی ہے, تو ایک سوال عام طور پہ کیا ہوتا ہے کہ مثال کے طور پہ اسکائپ کے اوپر نکاح پڑھایا جا سکتا ہے. اب اسکائپ اس دور میں تھا, اسکائپ تو نہیں تھا نا اس دور کے اندر, تو اب اس کے اوپر کیا ہوگا, ظاہری بات ہے کہ آپ کو جو اسکالرز ہوتے ہیں ان کو کیا کرنا پڑتا ہے, اسلام کی ٹرمز میں اس کو بولتے ہیں اجتہاد کرنا پڑتا ہے کہ اسلام کی باقی کوئی اولڈ ہسٹری کی تعلیمات میں سے اصولز پک کر کے تو اس کو آج کل کے اپلائی کر دیا جاتا ہے. ٹھیک ہے, تو میجورٹی کی رائے یہ ہے کہ ہو سکتا ہے ٹیلی فون کے اوپر, اسکائپ کے اوپر, ان کے اوپر نکاح ہو سکتا ہے. امام مالک کے پاس کیا ہوتا تھا کہ جب مسلمانوں کی فتوحات ہوئی تھی, اب عرب کے اندر وائلڈ لائف کیا ہوتی ہے, عرب کی وائلڈ لائف میں اونٹ ہے نا, بکریاں ہو گئیں, اور کیا چیزیں ان کے اندر, سمجھ لگ گئی نا پوائنٹ میرا کیا ہے, وائلڈ لائف بہت کم ہے عرب کے اندر. ٹھیک ہے, اور بھی ہے, اور بھی ان کے ریپٹائلس کی بھی ہوتی ہے فارمز اور اس طرح کے, لیکن وائلڈ لائف بہت کم ہے جنرلی. جب مسلمانوں کی فتوحات ہوتی گئیں اور جب خاص طور پہ افریقہ کی طرف گئے تھے, افریقہ کی وائلڈ لائف کبھی دیکھی ہے نا آپ لوگوں نے, تو امام مالک کو مثال کے طور پہ خط آیا کرتے تھے, وہ مدینہ میں ہی رہے تھے, تو ان کو خط آیا کرتے تھے کہ یہاں پہ اس طرح کا جانور ہے تو یہ حلال ہے یا حرام ہے, تو وہ پھر آگے سے کہتے تھے کہ اچھا مجھے اس کی نا پراپرٹیز بتاؤ یا اس کے ذرا ایکسپلین کرو کہ وہ جانور کس طرح کا ہے نا, تو وہ ایکسپلین کر کے پھر جو بتاتے تھے کہ وہ اس طرح کا ہے یا یہ وہ ہے, پھر وہ اس کے اوپر قیاس کر کے کہتے تھے کہ یہ اس جانور سے میچ کرتا ہے جو کہ حلال ہے, تو پھر اس کے اوپر میرا اجتہاد یہ ہے کہ یہ جانور حلال ہے. لیکن وہ ان کی رائے تھی, ان کے اوپر اگر کسی اور نے اتفاق نہیں کیا کسی اسکالر نے تو کوئی ایشو نہیں ہے. پوائنٹ سے میں لگا کہ ٹائم کے ساتھ ساتھ جو ہے وہ آہستہ سا کر کے جو ایشوز ہوتے ہیں وہ نئے ڈیولپ ہوتے رہتے ہیں. ان اسکالرز میں بھی مسئلہ نہیں تھا, سارا مسئلہ آیا ہے نیچے جا کے جو فالوورز میں جا کے, فالوورز نے اندھوں کی طرح تقلید کی ہے کہ جو میرے استاد نے یا جن کو میں مانتا ہوں انہوں نے کہہ دیا نا, وہ بات تو حرف آخر ہے, ان کے خلاف بات کرنے والے بھی کافر ہیں اور ان کو برا بھلا, یا ان کو نہیں بھی مانتے نا کوئی تو وہ بھی اپنا ایمان کا بندوبست کریں. یہ جو ہے نا یہ ریجیڈیٹی, یہ آج کل کا دور بن چکا ہے. اور آپ اسلام کی تاریخ دیکھیں نا, جب جب مسلمان منحرف ہوئے ہیں تب زیادہ فرقے بنے ہیں. جو انڈیا پاکستان میں فرقے ہیں نا, ان کو اگر آپ کاؤنٹ کریں تو یہ فرقے اس سے زیادہ تر انگریز کے دور میں بنے ہیں. دیوبندی فرقہ, بریلوی فرقہ, قادیانی جو ہیں, یہ زیادہ تر جو فرقے ہیں نا یہ جب انگریز آئے ہیں صرف 150 سال کے عرصے میں تب جا کے فرقے بننے شروع ہوئے ہیں یہ والے. تو اسلام جب منحرف ہوتے ہیں نا مسلمان, تب جا کے یہ معاملہ ہوتا ہے.
तो हम लोग इस टाइम कहाँ पे हैं कि जो अल्लाह ताला ने कहा था कि अल्यौम अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम नेमती व रज़ीतु लकुम इस्लाम दीना, तो वो इस्लाम जो कि रसूल सल्लम के दौर पर तकमील में आ गया, तो अल्लाह ताला कहते थे ये है वो इस्लाम। हमारा मसला ये है कि हम इस्लाम से ना काफ़ी दूर दूर पहुँचे हुए हैं, कोई देवबंदी इधर है, कोई शिया इधर है, कोई सुन्नी उधर है, ये दूर दूर पहुँचे हुए हैं, कोई करीब है कोई ज़्यादा दूर है। मेरा और आपका ये काम नहीं है कि हमने किसी और के बारे में डिसाइड करना है कि वो जन्नती है या वो जहन्नमी है। मेरा और आपका ये काम नहीं है कि हमने किसी को डिक्लेयर करना है कि ये मुसलमान है या ये काफिर है। हमारा काम सिर्फ ये है अपनी ज़ात के ऊपर रहते हुए कि हम जहाँ भी जिस माहौल में पैदा हुए, जो भी फ़िरका था एक्स वाई जी, हमने अपनी जर्नी जहाँ पे है ना, हमने इस तरफ स्टार्ट करनी है जर्नी कॉन्शियसली। जो आप अभी अमल कर रहे हैं आप करें, लेकिन आप अपनी आदत बनाएं कि आपने कुरान को पढ़ा करना है, कुरान को सुना करना है विद अंडरस्टैंडिंग विद ट्रांसलेशन। बेस्ट तो ये हो कि आपको अरबी ही आती हो कि आपको किसी और ट्रांसलेशन की ज़रूरत ना पड़े, बेस्ट तो यही है कि आपको एक अरबिक इतनी आती हो कि आपको ट्रांसलेशन की ज़रूरत ही ना पड़े। जिस तरह यहाँ पे अरबी की जो क्लास होती है, जो कई सब आके क्लास लेते हैं, तो आप आके वो अटेंड कर लिया करें। आपको अगर थोड़ा बहुत भी समय लगना शुरू हो जाए ना, तो वो भी कोई बड़ी बात होती है। मैंने सिर्फ 25 डेज़ का एक शॉर्ट कोर्स किया हुआ अरबी का, उससे ज़्यादा नहीं किया हुआ। लेकिन आप ये नोट्स वगैरह देख लीजिए, मैं आपको आयत पढ़ के तर्जमा बता रहा था, इसमें कोई तर्जमा नहीं लिखा हुआ। तो ऐसा नहीं है कि मैं अरबी बोल सकता हूँ या अरबी में बातें कर सकता हूँ, लेकिन एटलीस्ट ये कुरान और हदीस के अल्फाज है ना, ये वोकैबुलरी इतनी डेवलप हो गई है, जुमलों की कंपोजिशन आती है। तो बेस्ट तो ये हो कि अरबी आपको इतनी आती हो कि आप मोहताज ना हो। तो अपना सफ़र ट्रैवल स्टार्ट करें, जो आपका दीन की कोई बात आपको पता लगती है वगैरह, उसके रेफरेंसेस नोट करें। ये काम है तो क्यों है? ये मेरी जो कॉपी है, ये मेरी कॉपी 10 साल पुरानी है। अब तो खैर ज़्यादातर मैं लैपटॉप पे नोट्स बनाता हूँ, वरना ये कॉपी जो है ये 10 साल पुरानी है। तो जो जो मुझे बात दीन की पता लगती है ना, मैं नोट्स बनाता हूँ और नीचे उसका रेफरेंस लिखता हूँ, ताकि जो बात मैं अमल करता हूँ वगैरह वो दलील के साथ हो। क्योंकि रसूल सल्लम ने क्या फरमाया है कि एक शख्स अगर एक फ़ैसला करता है और वो फ़ैसला गलत कर लिया लेकिन उसकी बुनियाद ठीक थी, तो अल्लाह ताला उसको अजर देता है। और एक शख्स जो फैसला करता है दीन के मामले में और उसकी बुनियाद भी ठीक है और फैसला भी ठीक हो गया उसे, तो उसको दोहरा अजर मिलता है। यानी कि सही कोशिश करने वाले को हमेशा सवाब ही मिलेगा, और उसकी कोशिश का रिजल्ट भी ठीक निकल आया तो डबल हो जाएगा सवाब, लेकिन सवाब उसे ज़रूर मिलेगा। तो हमारी कोशिश ये होनी चाहिए कि बस हमने सिर्फ ये फिक्र करनी है कि हमने इस इस्लाम के करीब से करीब तर किस तरह होना, चाहे हम जहाँ मर्जी जितना मर्जी दूर भटक पड़े हैं। क्योंकि अल्लाह ताला ने क्या फरमाया कुरान के अंदर, अलैकुम अनफुसकुम ला युज़ुर्रुकुम मन ज़ल्ला ज़दैतुम, कि तुम बस अपने आप की फ़िक्र करो, तुम्हें कोई शख्स की गुमराही तुम्हें गुमराह नहीं कर सकती अगर तुम खुद हदायत पकड़ गए। ठीक है, क्लियर है बात ये वाली? तो जो पॉइंट मैं समझाना चाह रहा था वो ये था। अगली बात जो ज़्यादा इम्पॉर्टेंट है एक और एस्पेक्ट के हिसाब से, वो ये है कि ये एक बहुत पुराना असूल है वेस्ट का, डिवाइड एंड रूल। इनको आपस में लड़ाओ, इनको आपस में झगड़ाओ और इनके ऊपर हुकूमत करते रहो, अनचैलेंज्ड हुकूमत इनके ऊपर रहेगी तुम्हारी। ये सिंपल सा एक रूल है। वेस्ट जो है वो उनके जो थिंक टैंक्स होते हैं वो इसके ऊपर स्टडी करते हैं। मैंने एक शेयर किया था, रिसर्च शेयर की थी, वो जो अननोन डार्कनेस का जो लास्ट पार्ट है उसके अंदर 2003 की एक रिपोर्ट थी कि इस्लाम के डिविजन्स के बारे में वेस्ट ने किस तरह टैकल करना है। उसके अंदर ये सारी बात मौजूद थी कि इस्लाम के किस फिरके को प्रमोट करना है, किसको कहाँ एक्सप्लॉइट करना है, किसके अंदर किस तरह यूज़ करना है उसे। तो इस्लाम जो है हमारा वो नहीं है जो हमारे माँ बाप को आता था। माँ बाप का ठीक होना कोई दलील नहीं है इस तरह करके। सिर्फ दलील क्या है? कुरान असल फाउंडेशन है। ठीक है, तो इंडिविजुअली इस्लाम को सही डायरेक्शन के अंदर लेके चलें। कोई बात आप लोगों ने ऐड करनी है तो आप लोग करें ऐड। पाकिस्तान पिछले चंद महीने से कुछ बेहतरी की तरफ माइल है। पाकिस्तान के हालात बहुत बुरे हो गए थे लेकिन कुछ बेहतरी की तरफ माइल है। उनमें से एक और एडिशनल चीज़ जिसकी ज़रूरत है, एक काम ठीक हो रहा है कि मिसाल के तौर पे हेट स्पीचेस के ऊपर पकड़ दकड़ हो रही है कि कोई अगर हेट लिटरेचर है,
ہیٹ سے مراد یہ کہ کسی کو کافر کہہ دیا تھا, اس کو مارنے کی ترغیب دی جا رہی ہے وغیرہ, تو وہ پکڑ دھکڑ ہو رہی ہے اس کے اوپر. اور یہ کہ اسلام کے اندر پاکستان اس حساب سے بھی اچھا ملک ہے کہ اس کا کوئی آفیشیل مسلک نہیں ہے اس کا, کہ یہ مثال کے طور پر دوبندیوں کا ملک ہے یا اس کا, یہ مسلمانوں کا ملک ہے. اسلام کی آپ تاریخ دیکھ لیں تو اسلام کے اندر کتنی جماعتیں اٹھی ہوئی ہیں. اس وقت بھی آپ اسلام کی جماعتوں کے نام دیکھ لیں تو کتنے لوگ ہیں جو اسلام کی خدمت کے لیے اٹھے ہوئے ہیں. پاکستان کے اندر دیکھ لیں, پاکستان کے اندر دیکھ لیں آپ جتنی بھی جماعتیں ہیں, چاہے وہ ٹیررسٹ کہہ لیں یا نان ٹیررسٹ کہہ لیں, جو مرضی کہہ لیں آپ سے, چاہے وہ شیعوں کی جماعت ہے چاہے وہ سنیوں کی جماعت ہے, کوئی ایک جماعت بھی کامیاب نہیں ہے, کوئی ایک جماعت بھی کامیاب نہیں ہے. تھرو آؤٹ اگر تاریخ کے اندر کبھی ہمیں ہیلپ ملی ہے اللہ تعالیٰ کی طرف سے, کبھی کوئی ہماری محنت کوشش کامیاب ہوئی ہے, تو وہ ایک پاکستان کی کریشن تھی. کیونکہ جب پاکستان بنا تو ہم نے بنیاد کوئی فرقہ نہیں رکھا تھا, تمام مسلمان متفق ہو گئے تھے, تو اللہ تعالیٰ نے معجزاتی طور پہ ہیلپ پر ہیلپ کی تھی. تو ایک چیز جو ضروری ہے وہ یہ ہے کہ جہاں پہ آج کل اصلاح ہو رہی ہے ملک کے لیول کے اوپر, اس میں ایک چیز ایڈ کرنے کی بات یہ بھی ہے کہ یہ جو جلوس تو نکلتے ہیں نا, محرم کے جلوس ہو گئے, اور آپ کو پتہ ہے یہ بات ایکسٹینڈ ہوتی جا رہی ہے, ابھی 9-10 محرم تو نہیں آیا لیکن پہلے سے جلوس چل رہے ہوتے ہیں, پھر 40واں بھی ہوتا ہے, تو وہ جو سارے جو یہ جو ایکسٹینڈ ہوتی جا رہی ہیں, پھر اس کی ضد میں آ کے وہ 12 ربیع الاول کے بھی جلوس ہوتے ہیں, وہ بھی ان کے پہلے سے شروع ہو جاتے ہیں, پورا مہینہ چل رہے ہوں گے, پھر معراج کے جو جلوس چل رہے, کیا مزاق دین کو بنایا ہوا ہم لوگوں نے, کیا مزاق بنایا ہوا ہے. کوئی اگر آپ نے ریلیجیس چیزیں کرنی ہیں تو یہ پبلکلی پیسہ ضائع کرنے کی ضرورت نہیں ہے. ابھی آپ دیکھیں نا, اگر آتے جاؤ دیکھیں اتنے بڑے بڑے سائن بورڈ لگے ہوئے ہیں, کیا لکھا ہوا ہے, سلام یا حسین, لبیک یا حسین, جب 12 ربیع الاول آئے گا تو لبیک یا رسول اللہ علیہ وسلم کے. جو اتنا زیادہ پیسہ ضائع کرتے ہیں جھنڈیاں لگانے اور ان چیزوں کے اوپر, یہ مسلمانوں کا پیسہ فلاح کے کام کے لیے نہیں استعمال ہو سکتا. یہی پیسہ جو ہے آپ لوگ استعمال کریں مسلمانوں کے ہی اپنے حالات بہتر کرنے کے لیے, بجائے یہ کہ ضائع کریں اور اپنا ایک فضول کا ایک وہ اپنے مسلک کا اشتہار لگائیں. تو یہ میں بات پہلے بھی کر چکا ہوں آپ لوگوں کے آگے, پھر بھی کہہ رہا ہوں کہ پیدائشی طور پہ میں جس مرضی گھر میں پیدا ہوا تھا لیکن کانشیسلی میرا اب کوئی مسلک نہیں ہے, نہ میں سنی ہوں نہ میں شیعہ ہوں. 100% کوشش ہے مسلمان ہونے کی, جس طرح اللہ تعالیٰ نے قرآن میں فرمایا ہوا ہے, ہوا سماکم المسلمین, تمہارا نام میں نے مسلمان رکھا ہے. تو 100% کوشش ہے, میں بھی اسی سفر کی کوشش کرتا ہوں کہ اس اسلام کے قریب سے قریب تر ہوں جو کہ اللہ تعالیٰ نے جس کو کہا تھا کہ یہ اسلام ہے جس سے میں راضی ہوں. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.